एक चीज ने हमारी मदद की, उसको मैं बयान करना जरूरी समझता हूँ, और वो है मगरबी दुनिया और सनती दुनिया की हमसे दुश्मनी। मुराद वो पाबंदियां और दुश्मनियां हैं जो उन्होंने इनकलाब के बाद से अब तक हमारे साथ बरती हैं। इन पाबंदियों के तसव्वुर से ही बाज लोग खौफजदा हो जाते हैं। मैं कहना चाहता हूँ कि नहीं, पाबंदियों ने तो हमारी मदद की है। मैं बारहा इस नाकाबिले फरामोश वाकये को बयान कर चुका हूँ। जंग के अवायल में हमें खारदार तार की जरूरत थी। हमने खारदार तार एक मुल्क से खरीदे और उनको अपने मुल्क में लाना चाहा, तो उसको रूस की सरजमीन से गुजारना था। रूस चूंकि इराक का हामी था, इसलिए उसने वहां से गुजारने की इजाजत न दी। खारदार तार न तो एटम बम है और न ही टैंक, लेकिन उसके बावजूद उन्होंने अपनी सरजमीन के रास्ते से लाने की इजाजत न दी। इस हद तक हमारे साथ दुश्मनी करते थे। हम टैंक खरीदना चाहते थे तो हमारे हाथों नहीं बेचते थे। हमें जिन वसाइल की जरूरत होती थी वो हमें नहीं देते थे। अलबत्ता गैर कानूनी तौर पर दुगनी और तीन गुनी कीमत पर फरोख्त करते थे, और हम बकदर जरूरत महंगे दामों पर ये चीजें खरीदने पर मजबूर थे। इन पाबंदियों का नतीजा ये निकला कि आज हम दुनिया के पहले 10 ममालिक की सफ में शामिल हैं। आज यूरेनियम की अफजूदगी के सिलसिले में हम दुनिया के 10-11 ममालिक के जुमरे में शामिल हैं, क्योंकि इस हद तक हमारे पास ये टेक्नोलॉजी है। ये टेक्नोलॉजी मकामी है। हम उस मुल्क से मुख्तलिफ हैं कि चूंकि उसका निज़ाम कम्युनिस्ट था, इसलिए रूस ने उस जमाने में उसकी मदद की थी। बाज लोग हमें चीन का ताना देते हैं। इनकलाब के इब्तदाई 10 सालों में चीन ने तमाम वसाइल उस जमाने के रूस से हासिल किए थे, उस वक्त जब उनके ताल्लुकात खराब नहीं हुए थे। लेकिन दानिशो सनअत की हामिल किसी भी ताकत ने कभी भी हमारी मदद नहीं की। हमने जो भी किया है खुद ही किया है। इनकलाब से कबल हम जो कुछ किया करते थे उनमें से एक ये थी कि हम गंदुम अमेरिका से खरीदेंगे और रूसी हमारे गोदाम बनाएंगे। मैं इनकलाब के अवायल में एक जनूबी इलाके में गया। वहाँ मैंने देखा कि जहाज साजंदगी के कारकुनों और आपके इंजीनियरों ने कम गुंजाइश वाला गोदाम बनाया। मैंने वहीं सजदा किया, क्योंकि गोदाम बनाना दुश्वार है, बहुत ज़्यादा आसान नहीं है। इंसान जब उसके जाहिर को देखता है तो वो एक सादा सी चीज़ नज़र आती है, लेकिन ये एक पेचीदा चीज़ है। हम इस पेचीदा चीज़ को बनाने में कामयाब हो गए। आज हम आलमी सतह पर बहुत ज़्यादा गुंजाइश वाले गोदाम बनाने वालों में से एक हैं, और हमने दीगर बहुत से ममालिक के लिए भी गोदाम बनाए हैं। बिनाबरी हमारे साथ मगरबी दुनिया ने जो दुश्मनी, अदम ताउन और बेतनाई का रवैया अख्तियार किया है, वो हमारे नुकसान पर मुंतज नहीं हुआ है। जैसा कि मैं पहले कह चुका हूँ, साइंस और टेक्नोलॉजी के मैदान में इस्लामी जमहूरी निज़ाम की एक अजीम खिदमत यह है कि उसने हमें बावर करा दिया है कि हम बासलाहियत हैं। आज ये तासुर पाया जाता है और हकीकत भी यही है। हमने असेंबल करने, पुर्जे बनाने और नकल उतारने में आज की दुनिया की टेक्नोलॉजी के मॉडलों में काफ़ी तरक्की की है। अभी हम आलमी टेक्नोलॉजी से बहुत पीछे हैं। अलबत्ता यह फासला अहद इन्हितात में बहुत ज्यादा था, आज ये फासला उस कदर नहीं रहा है। हम आगे बढ़ने में कामयाब हुए हैं, लेकिन इसके बावजूद अब भी फासला पाया जाता है। ये जो मैंने कहा है कि इल्मी तरक्की की जानिब तवज्जो दें, तो उसके मानी ये नहीं कि दूसरों का इल्म हासिल करें। उसको तो सीखना ही चाहिए, इसमें शक नहीं। उसके मानी ये है कि हमको साइंस के हदूद को पार कर लेना चाहिए और नए आफाक को फतह करना चाहिए। अलबत्ता ये एक मुश्किल काम है। हमें सूरत के साथ टेक्नोलॉजी तक दस्तरस हासिल करनी चाहिए। हमें दुनिया की मौजूदा टेक्नोलॉजी में इजाफे करने के काबिल होना चाहिए। हमें दुनिया की मंडियों में 100% ईरानी इजादात पेश करनी चाहिए। अलबत्ता हमने अब तक जो सफर तय किया है बहुत उमदा तय किया है, इसमें कोई शक नहीं। मैं अंजाम शुदा कामों से बहुत ज्यादा हद तक आगाह हूँ। سال ہا سال سے ہم مختلف شعبوں سے مختلف اعداد و شمار حاصل کر کے ان کا مطالعہ کرتے ہیں. ہم جانتے ہیں کہ ہم نے بہت ترقی کی ہے, لیکن ایرانی معاشرے کے لیے یہ ترقی کافی نہیں ہے. ایک ایسا معاشرہ کہ جس کا طبیب, منجم اور سوشیالوجسٹ ہزاروں سال قبل صدیوں تک شہرہ آفاق رہا ہو, اس کے لیے یہ ترقی کم ہے. آج اگرچہ ممکن ہے کہ طب کی دنیا ابن سینا کی آج سے ہزار سال پرانی تحقیقات سے زیادہ فائدہ نہ حاصل کرتی ہو, اگرچہ میرا خیال یہ ہے کہ آج بھی ان تحقیقات سے استفادہ کیا جا سکتا ہے, لیکن دنیائے طب جب ان تحقیقات کو دیکھتی ہے تو ان کو سراہتی ہے. محمد بن زکریا رازی, خواجہ نصیر الدین توسی, خیام خوارزمی اور دوسروں کی تحقیقات بھی ایسی ہی ہیں. یہ ہے ہماری شان, اس لیے یہ ترقیاں ہماری قوم کے لیے کم ہیں. کچھ ہی عرصے قبل ہماری ایک سیاسی شخصیت ایک اسلامی ملک میں گئی, میں اس کا نام نہیں لینا چاہتا ہوں. اس ملک کے صدر نے غیر ایرانی اور غیر مقامی حاضرین سے خطاب میں کہ جن کا تعلق یورپی ممالک سے تھا, کہا کہ ہم مسلمان ایران پر فخر کرتے ہیں, آج کے ایران اور اسلامی نظام پر بھی اور تاریخ اسلام میں بھی ایران پر ہمیں فخر ہے. اسلامی علم اور اسلامی تمدن کو ایرانیوں نے پروان چڑھایا اور عروج پر پہنچایا, اور ایک ابتکار سے انہوں نے بھی اس کی بنیاد رکھی. ہم کو اپنے آپ سے یہ توقع ہے, ہم چاہتے ہیں کہ سائنس اور ٹیکنالوجی کے میدان میں اس مقام تک پہنچ جائیں جو ملت ایران کے شایان شان ہے. یہ صرف ایک قومی افتخار آمیز نگاہ نہیں ہے, یہ نسل پرستی نہیں ہے, یہ تمام انسانیت پر ایک عام انسانی نظر ہے. کیونکہ اگر ہم سائنس کے میدان میں فرنٹ لائن تک پہنچ جائیں تو چونکہ مغرب والوں کی طرح دنیا پر غلبے اور تسلط کا مقصد ہم نہیں رکھتے ہیں, ملتوں کے استحصال کا مقصد نہیں رکھتے ہیں, اس لیے ہماری ٹیکنالوجی جو کہ ہمارے فائدے میں ہوگی دوسری اقوام کے لیے بھی سود مند ہوگی. ہمارے صدر مملکت نے افریقی ممالک کے حالیہ دورے میں متعدد منصوبے پیش کیے. انہوں نے مجھے رپورٹ دی اور کہا کہ ہم ان میں سے بعض منصوبوں پر بہت آسانی کے ساتھ عمل درآمد کر سکتے ہیں, حتیٰ کہ یورپ والوں کی نسبت زیادہ جدید اور ماڈرن انداز میں ان منصوبوں کو عملی جامہ پہنا سکتے ہیں. ان ممالک کے پاس کوئی چارہ بھی نہیں ہے, وہ یورپی تاجروں کے ساتھ سمجھوتے کرنے پر مجبور ہیں, اور وہ تاجر کئی گنا زیادہ قیمت پر ان منصوبوں کو پائے تکمیل تک پہنچاتا ہے. لیکن ہم ایسا نہیں کریں گے, ہم ممالک کے ساتھ سمجھوتا کریں گے. البتہ اس کے معنی یہ بھی نہیں کہ ہم اپنے قومی مفادات کو نظر انداز کر دیں گے, بلکہ اس کے معنی یہ ہیں کہ ہم ظلم, جارحیت پر مبنی اور ضرورت سے زیادہ نفع اپنے لیے حلال نہیں جانتے ہیں. اگر ہمارے پاس ٹیکنالوجی ہو تو ہم دوسروں کو بھی دیں گے. آج ایک ایسا ملک, بلکہ شاید کئی ممالک ایسے ہیں کہ ہم نے ایک زمانے میں ان سے فوجی ضرورت پوری کرنے کے لیے ایک چیز حاصل کرنا چاہی, یہ چیز دوسرے ملک کی تیار شدہ تھی, لیکن اس کے باوجود اس ملک نے یہ چیز ہمارے ہاتھوں فروخت نہ کی, حالانکہ ہم نے اسے حاصل کرنے کی بہت کوشش کی. ان کو یہ چیز ہمیں دینے کی اجازت نہیں تھی. البتہ وہ ملک ہمارا دشمن نہیں تھا, اس کو اجازت نہیں تھی کہ وہ چیز ہمیں دیتا. اس واقعے کا تعلق 60 ہجری شمسی کے ابتدائی برسوں سے ہے. وہ ملک اس زمانے میں تیار شدہ چیز کو ہمیں دینے پر تیار نہ ہوا. آج ہم اس کی تیاری کی ٹیکنالوجی تک خود دسترس حاصل کر چکے ہیں, وہ ملک اس تک دسترس حاصل نہ کر سکا. آج ہم اس کو وہی چیز دیتے ہیں, البتہ اس کے ہاتھوں فروخت کرتے ہیں. ہم اگر صنعتی اور سائنسی ترقی کریں گے تو یہ دنیا کی پسماندہ قوموں کے لیے اور پہلے مرحلے میں اسلامی دنیا کے لیے سود مند ہوگا. بنابراہ ہمارا یہ کہنا ہے کہ ہمیں ترقی کرنی چاہیے, سائنسی سرحدوں سے آگے بڑھنا چاہیے. یہ خود غرضی پر مبنی نسل پرستانہ فکر نہیں ہے کہ چونکہ ہم ایرانی ہیں اس لیے ہمیں یہ کام کرنا چاہیے. ہاں ہم قوم افتخار کے حامل ہیں، اس کا ہم انکار نہیں کرتے ہیں۔ ہم اپنے ماضی پر نظر ڈالتے ہیں تو ہم عزت و سربلندی محسوس کرتے ہیں۔ ہم وہ ہیں جنہوں نے خندہ پیشانی سے اسلام قبول کیا، ہم وہ ہیں جنہوں نے دوسرے بہت سے لوگوں سے پہلے اہل بیت علیہ السلام کو پہچانا، ہم وہ ہیں جنہوں نے اسلام کی ترویج کے لیے بہت زیادہ جدوجہد کی، ہم وہ ہیں کہ جنہوں نے اہل بیت علیہ السلام کے مظلوم افراد کا کہ جن کو اپنے گھروں یعنی مدینے مکے اور کوفے میں تحفظ حاصل نہ تھا خیر مقدم کیا۔ آپ غور کریں کہ ایران میں کتنے زیادہ امامزادے ہیں، یہ امامزادے کون ہیں؟ یہ ایرانی تو نہیں تھے، یہ ایران آئے تھے اور ایرانیوں نے خندہ پیشانی سے ان کا استقبال کیا، حتیٰ ان کے لیے جنگیں بھی کی اور ان کے مشن کو آگے بڑھانے کی کوششیں کی۔ ہمارے مازندران، ہمارے گیلان سے ایرانیوں کا ایک گروہ یمن گیا، انہوں نے وہاں زیدی شیعہ حکومت قائم کی، یمن والے زیدی شیعہ ہیں اور زیدیوں کی حکومت تھی۔ یہ کام ایرانی رضاکاروں، اسلام اور تشیع کے مجاہدوں اور محافظوں نے انجام دیا۔ مستقبل کے لیے ہماری توقع کا سرچشمہ ہمارا قومی وقار ہے، اس کا ہم انکار نہیں کرتے ہیں، لیکن مسئلہ صرف یہی نہیں ہے۔ جیسا کہ میں نے پہلے کہا، زاویہ نگاہ انسانی اور اسلامی ہے، البتہ تحقیقات ضروری ہیں، بجٹ کا مختص کیا جانا ضروری ہے، حوصلہ افزائی اور مواقع فراہم کرنے کا ماحول درکار ہے، یونیورسٹی اور انڈسٹری کے درمیان رابطہ ضروری ہے، یہ تمام امور اس کام کے لیے ضروری ہیں۔ البتہ اس کی ذمہ داری ہم پر عائد ہوتی ہے، یہ حکام کی ذمہ داری ہے، حکومت کے کندھوں پر ہے، اس میں کوئی شک نہیں۔ خوش قسمتی سے حالیہ چند برسوں میں الحمدللہ تکرار اور اصرار کی وجہ سے حکومتی حلقے میں یہ ماحول پیدا ہو چکا ہے، حکومتی عہدیدار یہ کام انجام دینا چاہتے ہیں، الحمدللہ کے بعض کام انجام دیے جا چکے ہیں، لیکن اس میدان کے بنیادی رکن اور ہیرو آپ ہیں اور آپ کو ہی بنیادی حیثیت حاصل ہے۔ کام میں دلچسپی رکھنے والی افرادی قوت ہی سخت چٹانوں میں بھی نباتات کی طرح اپنا راستہ بنا لیتی ہے، باہر آتی ہیں اور نشوونما پاتی ہیں۔ آپ لوگ ملک کے ٹیکنیکل اور انجینئرنگ کے ماحول میں ترقی اور تکمیل کے اس جذبے کو زندہ کریں۔